جلال الدین رومی رحمت اللہ تعالی علیہ اپنی مثنوی شریف میں فرماتے ہیں کہ سلطان محمود غزنوی رحمت اللہ تعالی علیہ ایاز سے بڑی محبت تھی اور یہ مشہور واقعات ہیں۔ تو ایک حاکم نے ایک روز سلطان محمود سے کہا، جناب یہ آپ کا چہیتا ایاز بڑا دغا باز ہے، بظاہر آپ پر جان قربان کرنے کے دعوے کرتا ہے مگر باطن آپ سے کوئی محبت نہیں کرتا، دن رات دنیا کی دولت اور خزانہ اکٹھا کرنے میں لگا رہتا ہے، یہی دھن ہوتی ہے اس کو، یہ سوچتا رہتا ہے کس طرح میرے پاس خزانہ جمع ہو جائے، اور یہ کافی خزانہ جمع کر بھی چکا ہے۔ اگر ثبوت چاہیے تو میں پیش کیے دیتا ہوں، پورا محلے میں اس نے ایک کمرہ لے رکھا، اس کمرے کو ہر وقت وہ مقفل رکھتا ہے، لاک رکھتا ہے، تالا رکھتا ہے، رات کو وہاں اکیلا جاتا ہے، کسی کو ساتھ نہیں لے جاتا، بڑے سے بڑا رئیس ہو، بڑے سے بڑا اس کا عزیز ہو، وہ کسی کو اس کمرے میں داخل نہیں ہونے دیتا، بالکل تنہا جاتا ہے۔ تو ظاہر ہے کہ وہ اپنا حساب کتاب وہاں چھپ کے کرتا ہوگا، کوئی دیکھ نہ جائے اس طرح، اور یہ اس کا روز کا معمول۔ محمود غزنوی رحمت اللہ علیہ سن کر حیران ہو گئے، یہ کیا ماجرا ہے؟ چنانچہ انہوں نے حکم دیا کہ اس کے کمرے کا تالا توڑ دیا جائے اور جو کچھ اندر سے ملے وہ سب میرے پاس حاضر کیا جائے۔ بس حکم کی دیر تھی، فوراً کمرے کا تالا توڑا گیا اور وہاں سے گٹھڑی برآمد ہوئی، وہ گٹھڑی بادشاہ کی خدمت میں پیش کی گئی، دربار بھرا ہوا ہے اور سب وزیروں، درباریوں اور اراکین سلطنت کی موجودگی میں ایاز کے کمرے سے برآمد ہونے والی خزانے کی گٹھڑی کھولی جاتی ہے۔ چوہی گٹھڑی کھلی، دیکھنے والوں کی آنکھیں پھٹی کی پھٹی رہ گئی، بڑا انوکھا خزانہ اس سے برآمد ہوا، اور وہ خزانہ یہ تھا، ایک جوڑی جوتے کی ٹوٹی ہوئی، ایک پرانا بوسیدہ پھٹا ہوا تہبند لنگی، اور ایک بوسیدہ سا کرتا اس میں سے برآمد ہوا۔ پریشانی کی ماجرا کیا ہے؟ بادشاہ بھی حیران ہے، یہ عجیب خزانہ اس نے چھپا کر رکھا ہے۔ چنانچہ ایاز کو طلب کیا گیا اور اس کو پوچھا گیا کہ یہ کیا راز ہے، تو ایاز نے ہاتھ باندھ کر عرض کیا کہ علی جا، بات دراصل یہ ہے کہ جب تک میں آپ کی غلامی میں نہیں آیا تھا اس وقت میری کل کائنات یہ تھی، اب جب میں آپ کی بارگاہ میں پہنچا اور آپ کی نگاہ کرم مجھ پر ہوئی اور خصوصی نظر کرم نے مجھے بہت ترقی دی اور آج میں شاہی لباس پہن کر پھرتا ہوں اور بڑی مجھے عزت اور دولت نصیب ہوئی ہے، تو میں یہ کرتا ہوں کہ روزانہ رات کو اپنی سابقہ کل کائنات کو جا کر دیکھتا ہوں، اپنے پھٹے ہوئے کرتے کو دیکھتا ہوں، جوتے کو الٹ پلٹ کے دیکھتا ہوں، اپنی تہبند کو دیکھتا ہوں اور اس طرح اپنی اوقات کو یاد کرتا ہوں جس سے مجھے آپ کے کرم اور آپ کی عنایتوں کی اور قدر بڑھتی ہے۔ میں اپنے آپ کو کہتا ہوں کہ اے ایاز، اگر محمود غزنوی کی تجھ پر عنایت نہ ہوتی تو تو اس لباس میں تھا، ان کی عنایتوں کا ہمیشہ شکر گزار رہے اور ان کا وفادار رہے۔ تو حضور میں اپنی اوقات اس لیے یاد کرتا ہوں تاکہ مجھے اپنی اصلیت معلوم ہو اور اصلیت کا مجھے احساس ہو، میرے اندر گھمنڈ اور تکبر نہ آئے اور میں آپ کی درونی طور پر مخالفت پر نہ اتر آؤں، اس لیے میں تو حضور آپ کی قدر کرنے کے لیے ایسا کرتا ہوں۔ بادشاہ نے جب یہ سنا تو بہت متاثر ہوئے اور سارے درباری جو تھے وہ بھی دیکھتے رہ گئے، خاصے دین کے سر پر مٹی چھت گئی، سب کے چہرے اتر گئے اور محمود غزنوی رحمت اللہ علیہ کی نظر میں ایاز کی قدر اور منزلت پہلے سے بہت زیادہ بڑھ گئی۔ اسلامی بھائیوں، اللہ تعالیٰ آپ سب کو بھی بغض و کینہ اور حسد سے بچائے اور آپ کے صدقے مجھے بھی حسد سے اللہ تعالیٰ محفوظ رکھے۔ اس مقدس متبرک حکایت میں بے شمار مدنی پھول سجے ہوئے ہیں، کوئی چننے والا چاہیے۔ حضرت مولانا جلال الدین رومی رحمت اللہ علیہ کا سمجھانے کا انداز بڑا دلچسپ رہا کہ یہ قصص جو ہوتے ہیں، واقعات، حکایات، طبیعت اس کی طرف بہت مائل ہوتی ہے اور بندہ بالکل کان لگا کر سنتا ہے کہ اب کیا ہوگا، اب کیا ہوگا، تو یہ ان کا سمجھانے کا انداز ہے۔ تو واقعی بہت پیارا انہوں نے سمجھایا۔ پہلی بات تو یہ ہمیں پتا چلی کہ حدیث شریف میں جس کو نعمت حاصل ہوتی ہے اس سے لوگ حسد کیا کرتے ہیں، یہ تو بالکل تجربے کی بات ہے کہ جس کو عزت ملے گی اس کی مخالفت لازمی ہوگی اور مخالفت برائے مخالفت ہوگی۔ جس کے پاس علم زیادہ ہوگا اس سے بھی لوگ حسد کریں گے، جس کی عقل زیادہ ہوگی، ذہین ہوگا، اس کے بھی خامہ کا لوگ مخالفت کر کے اس کو ریڑھ ہوشیار بولیں گے، ہوشیار تسلیم نہیں کریں گے، ریڑھ ہوشیار۔ جس کی آواز اچھی ہوگی
उसके फील्ड वाले उससे हसद करेंगे, जो मुकर्रर बहुत पावरफुल होगा दूसरे मुकर्रर स्टो में रहेंगे कि ये कोई गलत नहीं करे और अपने पकड़े, मुबल्लिग होगा तो दूसरे कम दर्जे के मुबल्लिग खार खाते रहेंगे। वाह, इसको तो मरकज में बयान करने का मौका मिलता, मुझे मौका ही नहीं मिलता, मैं तो इससे ज्यादा सीनियर हूँ। मस्जिद में सब इसी को बोलते हैं कि आप बयान करो, मुझे कोई पूछता ही नहीं। तो अंदर अंदर वो भूलता है, हसद जो है वो अंदर अंदर बंदे को भुलाता है। अब इस हसद को, ये कैफियत है, इसको पालना नहीं चाहिए। हसद की कैफियत पैदा हो जाती है आदमी में, शैतान डाल देता, लेकिन इस हसद की कैफियत को पालना नहीं चाहिए, बल्कि हसद को रश में तब्दील करना चाहिए। अव्वलन तो हसद की तारीफ क्या, इसको देख लिया जाए। हसद है, तकब्बुर है, रियाकारी है, गीबत है, चुगली है, इन सब की डेफिनेशन और तारीफ सीखना फर्ज है। जी हाँ, ये सब सीखना फर्ज है। इसकी तरफ किसी की भी तवज्जो नहीं है। सारे उलूम हासिल कर लिए, सारे फुनून सीख लिए, बड़ी बड़ी सनदें और डिग्रियां हासिल कर ली, लेकिन अगर अगले को पूछो कि भाई हसद की तारीफ क्या है, दूसरे से जलना, ये तारीफ थोड़ी हो सकती, सिर्फ ये तारीफ नहीं, दूसरे से जलना। अच्छा, तकब्बुर की तारीफ क्या है, मगरूर हो जाना। हाँ तो भाई मगरूर हो जाना किसे कहते हैं, इसकी तारीफ क्या, चुगली किसको कहते हैं, कुछ भी नहीं पता। ओ बहुत बड़ा इल्म हासिल कर लिया आपने, बड़ी किताबें आपने पढ़ डाली, पर मुझे हैरत है आपको तकब्बुर की तारीफ नहीं आती, रियाकारी की डेफिनेशन आपको मालूम है, चुगली किसको कहते हैं यही सुध नहीं आपको, हसद के माना क्या आप यही नहीं जानते, बहुत सारा इल्म हासिल कर लिया आप। तो ये मैं आपको चोट कर रहा हूँ कि ये बज़ाहिर छोटी बातें और रोजमर्रा के इस्तेमाल में आती है ये बातें, फुला मगरूर हो गया है, फुला ये हो गया है, फुला हसद करता है, लेकिन इसकी डेफिनेशन किसी को मालूम। तो मुख्तलिफ औकात पर मैंने ये बयान किए हुए, तकरीबन तकब्बुर पर तो खुदूसन बहुत बयान हुए मेरे। तो भाइयों, इस हिकायत के तहत तो हमें हसद की तारीफ नोट कर लेनी है। कभी कभी मैं कहता रहता हूँ, हजरत अनस रज़ी अल्लाह तआला अन्हु का कौल, कय्यदुल इल्मा बिल किताबा, इल्म को लिख कर कैद कर लिया करो, एक से एक बुक्स खरीदेंगे, बेहतरीन कलम खरीदेंगे और यकसुई के साथ अपने लेक्चरार, प्रोफेसर या टीचर की बातें सुनकर आप नोट करेंगे, होमवर्क भी करेंगे, इसके लिए पैसे भी देकर ट्यूशन पढ़ेंगे, तो उससे नौकरी मिलती है। अब जिन बातों के सीखने या लिखने से जन्नत मिलती है, तो उसके लिए मैं कई बार तवज्जो दिलाता हूँ कि कोशिश करके खास खास बातें लिख लेनी चाहिए। अब हमारे हाफजे भी तो नहीं है ना, हमारे हाफजे कहाँ इतने कवि हैं कि हमको याद रहता हो। हसद की तारीफ ये है कि किसी की नेमत को देखकर ये तमन्ना करना कि ये नेमत इससे छीन ली जाए, ये हसद की तारीफ। जलना, मैं जलना तो इश्क की आग में भी तो जलना होता है, आका की मोहब्बत में दिल जलता है, खाली जलना हसद थोड़ी कहते हैं। तो बहरहाल हसद की तारीफ मैं कर रहा था आपकी खिदमत में कि हसद यानी किसी की नेमत को देखकर, किसी की तरक्की को देखकर, किसी की दौलत को देखकर, किसी की खूबी को देखकर ये तमन्ना करना कि ये नेमत इससे छीन ली जाए, ये है हसद। जिस तरह मैं महरूम हूं, ये भी महरूम हो जाए, बल्कि महरूम ना भी हो, आप करोड़पति हैं, किसी को लाख रुपए मिल गए, तो ये तो हुआ नहीं कि आप लाख रुपए से महरूम हैं, आप तो करोड़पति हैं, लेकिन दिन में ये ख्वाहिश हुई कि इस कंगले को लाख रुपए मिल कैसे गए, अरे इसको मिल गए तो अब ये तो अब मेरी बात नहीं सुनेगा, मेरे को हुजूर हुजूर नहीं करेगा, अब तो ये भी माम में रहेगा, पोजीशन में रहेगा। एक मिसाल दे रहा हूं समझाने के लिए, तो आपने तमन्ना की कि ये लाख रुपए इससे बर्बाद हो जाए, ये फिर कंगला हो जाए अपने पीछे फिर, या जो भी, तो किसी की नेमत को बर्बादी की तमन्ना करना, ये है दरअसल हसद। ये ज़हन में आवे, एक बार फिर सुन ले, हसद की तारीफ ये है कि किसी की नेमत देखकर ये तमन्ना करना कि ये नेमत इससे छीन ली जाए, ये है हसद। और रश्क किसको कहते हैं, रश्क की तारीफ यह है कि दूसरे की नेमत को देखकर यह तमन्ना ना करे कि इसके नेमत छीन जाए, बल्कि यह तमन्ना करे कि जिस तरह या अल्लाह तूने इसको नेमत से नवाजा है, मुझे भी ऐसी ही नेमत अता कर दे, यह हुआ रश्क। इसमें हरज नहीं। मसलन कोई बहुत एक बंदा है, तहज्जुद गुजार है, तो अब तमन्ना करना कि या अल्लाह जिस तरह ये तेरी इबादत करता है, इसका दिल लगता है, मेरा फर्ज नमाजों में भी दिल नहीं लग रहा, मुझे भी तो इसी की तरह तहज्जुद गुजार कर दे, तो ये रश्क हुआ, इसमें हरज नहीं। मेरे मखारिज कुरान शरीफ के दुरुस्त होते ही नहीं, और फुला कितना अच्छा कुरान पढ़ता है, या अल्लाह मुझे भी इसी की तरह कुरान पढ़ने की तौफीक दे दे कि मैं भी इस तरह अच्छा पढ़ा सकूं, तो ये रश्क, ये हसद नहीं है कि उसकी नेमत के जवाल की तमन्ना हमने नहीं की, बल्कि उस जैसा बनने की तमन्ना की, अच्छी बात में हमने उस जैसा बनने की तमन्ना की, तो उसको रश्क कहते हैं, और इसमें कोई हरज नहीं है, ये बिल्कुल जायज है। तो रश्क भी कहते हैं, इसको गिबता भी कहते हैं, तो इसमें कोई हरज नहीं। वरना हसद के किसी की नेमत के जवाल की तमन्ना करना, ये आम तौर पर होता है, आम तौर पर बहुत होता है। कंपनी की कंपनियां लोग फेल करवा देते, तो हसद जो है ये बहुत बुरी बला है, बहुत बुरी बला है। हदीस शरीफ में है कि हसद नेकियों को इस तरह खा जाता है जिस तरह आग लकड़ी को खा जाती है। यानी हसद करने वाला जब हसद करता है तो गोया उसकी नेकियों को आग लग जाती है, नेकियां की बर्बाद होनी शुरू हो जाती है। ये हसद नहीं करना चाहिए। अक्सर यहाँ मनाजिर यहाँ भी होते हैं कि एक की दुकान ज्यादा चलती है, दूसरा हाथ पे हाथ धरे बैठा रहता है, खारबाजी होती है कि यार इसकी दुकान चलती है, अपनी बिक्री नहीं होती। तो फिर उस पर बाद लोग अमलियात करते हैं, तावीजात करके, जिसको आम तौर पे लोग बोलते हैं कि मेरे कारोबार को बांध दिया किसी, मेरी दुकान पर बंदिश है और किसी ने बंदिश करवा दी, और ये तावीज भी निकला है और सुइयां भी निकली है और हमको सूखा हुआ लीमू भी मिला है। इस तरह के केस हम लोगों को के पास आते रहते, तो जाहिर है कि हसद की वजह से लोग ऐसा करते होंगे। बात चली थी महमूद और अय्यास की, और अय्यास जो था वो महमूद का वफादार था, और उसने अपनी औकात को याद रखने के लिए ये तरीका निकाला कि रोजाना अपने फटे पुराने कपड़े रात को देख लिया करता। तो काश बंदा अपनी असलियत को याद करे, तो उसके लिए बहुत ही इबरत का सामान। जब बहुत इज्जत मिल जाए किसी को, बहुत शोहरत हो जाए, लोग उसकी वाहवाह करें, लोग उसको माने, तो उस वक्त उसके लिए बहुत इम्तिहान होता है कि वो फूल जाए, अपने आप को समझ में जाए। तो ऐसे लोगों को अपनी असलियत को ज्यादा याद करना चाहिए कि मेरा सावेका रिकॉर्ड ये मैं क्या। तो जब बंदा अपनी असलियत को याद करेगा और अल्लाह की इनायत से मुझे ये मकाम हासिल हुआ, तो वो ज्यादा शुक्रगुजार बंदा बने। तो हर एक को चाहिए कि वो अपनी औकात को याद करे। Thank you.